नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। नेपाल विद्युत प्राधिकरणले देशलाई यतिबेला लोडसेडिङ मुक्त बनाएको छ। 2 वर्ष अघिको हिउँदमा देशमा 18 घण्टासम्म लोडसेडिङ थियो। 2073 सालको भदौमा नेपाल विद्युत प्राधिकरणको प्रमुखका रूपमा कुलमान घिसिङ नियुक्त हुँदा बर्खामा पनि दैनिक 8 घण्टा बिजुली जान्थ्यो। तर घिसिङ आएपछि प्राधिकरणको बदमाशीलाई चिरेर 2073 सालको लक्ष्मी पूजादेखि नै शहरी क्षेत्र लोडसेडिङ मुक्त भयो। नागरिकले 1 वर्ष अघि नै घर झलमल्ल पारे पनि उद्योगले भने 24 घण्टा बिजुली पाएका थिएनन्। तर प्राधिकरणको अथक प्रयासपछि गत महिनादेखि उद्योगमा पनि बिजुली जान छोडेको छ। त्यसैले आजको कार्यक्रममा हामी लोडसेडिङ अन्त्य कसरी सम्भव भयो र यसका लागि के कसरी योजना बनाइयो भन्ने बारेमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीसँग कुराकानी गर्दैछौ। उहाँसँगको कुराकानी शुरू गर्नु अघि सुनौ लोडसेडिङ हटेपछि खुशी भएका केही नागरिकका अनुभव।
म त हर्गबोल राई ओखलढुङ्गा। यो लोडसेडिङ मुक्त अहिले होइन, धेरै वर्ष अगाडि हुन जरुरी थियो। जसरी अहिले लोडसेडिङ मुक्त चाहिँ वास्तवमा भएको छ, घोषित त होइन, यो अघोषित भयो भने लोडसेडिङ मुक्त काठमाडौँ भएको छ। वास्तवमा यसले सबै क्षेत्रलाई, औद्योगिक क्षेत्र, प्रशासनिक क्षेत्रदेखि लिएर चाहिँ निजी सेक्टर सबैलाई यसले वास्तवमा चाहिँ ठुलो राहत पुऱ्याएको छ। विद्यार्थीदेखि लिएर सबै क्षेत्रमा यसले राम्रो वास्तवमा चाहिँ सहयोग पुऱ्याएको छ। काठमाडौँमा मात्रै होइन, सायद चाहिँ नै पुरै नेपाल, नेपाल यो मुलुकको जलस्रोतको चाहिँ विश्वमा दोस्रो धनी देश हो। वास्तवमा चाहिँ नै मुलुकै वास्तवमा लोडसेडिङ मुक्त हुन जरुरी छ र सरकारले त्योतर्फ चाहिँ पहल गर्न जरुरी छ, ताकि यो जलस्रोतलाई उपयोग गर्दै यो मुलुकलाई सुखी समृद्ध बनाउनको निम्ति जलस्रोत, यो दुनियाँकै दोस्रो धनी मुलुक नेपाल हो, जलस्रोतको विश्वमा दोस्रो धनी मुलुकका जनताले जलस्रोतबाटै वास्तवमा चाहिँ मुलुकलाई समृद्ध बनाउने, जनता समृद्ध बनाउने काममा यो सरकार अगाडि बढ्न पर्छ जस्तो लाग्छ।
मेरो नाम बबिता महर्जन, घर बुङमती। लोड सेडिङ मुक्त भएपछि त अब आफूलाई काम गर्न सजिलो भयो, अब धेरै सजिलो नि। अब आइरन गर्नुपर्दा कहिलेकाहीँ पट्टी नहुँदा राति, कहिले राति आउँछ राति उठेर गर्नुपर्छ, अहिले जतिखेर पनि गर्न भ्यायो। पट्टीको त अब धेरै राम्रै हो नि, पट्टी आएको भने होइन।
पदम गर्मी यही जलाइलो धेरै राम्रो लाग्यो। त्यो त तपाईँको अब इन्भर्टरहरू युज भएन, अब पहिला नभए डिजल युज गर्नुभयो त डिजल युज गर्नु परेन, त्यो हेरेर त धेरै राम्रो छ। त्यो बाहेक त अब के भन्नु, अब नर्मली जे होस् राम्रो लाग्यो त्यो त्यो भन्दाखेरि।
नाम बिमला भलन, घर त उता रौतहट बस्छु। अब राति अब खाना खाने बेला होइन, अब बत्ती आयो, अब आइरनहरू गर्न, यताउता बच्चाहरूलाई पढ्नलाई, त्यही त राम्रै भइरहेछ सबैलाई, बच्चाहरू पढ्न होइन सबैलाई। कि अब खानाहरू अब खाने टाइममा जहिले लाइन जान्छ होइन, अधेरोमा बनाउनु परेन।
सन्तोष मेरो नाम कुलेश्वर, मलाई एकदम खुसी लागिरहेको छ। अब यसको फाइदाहरू चाहिँ के छ भनेदेखि, अहिले जुन कारखानाहरू बन्द भइरहेको थियो नि पहिला, जुन अहिले चालु अब भइरहेको छ, त्यसमा खुसी लागेको छ। हरेक क्षेत्रमा फाइदै छ, जस खुसी लागेको छ मलाई।
मेरो नाम राधिका हो, मलाई त राम्रै लाग्छ। अब राम्रै हो नि, अब बच्चाहरूलाई अब पढ्ने पनि टाइम पाउँछ होइन, अब आफैले पनि अलिकति टिभी हेर्न पनि पाउँछ, अब यसो मोबाइलहरू पनि चार्ज गर्न पाउँछु होइन, त्यसैको लागि त्यही फाइदा हो होइन र।
तपाईँले सुनिहाल्नुभयो लोडसेडिङ नहुँदा सर्वसाधारण नागरिकलाई के कस्तो फाइदा पुगेको रहेछ भनेर। 2073 सालको लक्ष्मी पूजादेखि शहरी क्षेत्र लोडसेडिङ मुक्त भए पनि प्राधिकरणले गत महिनादेखि देशलाई लोडसेडिङ मुक्त बनाएको छ। लोडसेडिङ अन्त्य कसरी सम्भव भयो र यसका लागि के कसरी योजना बनाइयो भन्ने बारेमा अब हामी नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीसँग कुराकानी अघि बढाउँदैछौ। अधिकारीसँगको कुराकानीमा हुनुहुन्छ साथी अर्जुन पोखरेल।
स्वागत छ यहाँलाई उज्यालोमा।
धन्यवाद।
यो औद्योगिक क्षेत्रको पनि लोड सेडिङ अन्त्य भएर अब बिजुली जहाँ जहाँ पुगेको छ त्यहाँ त्यहाँ नेपाल लोड सेडिङ मुक्त देश भयो भनेर, खासमा चाहिँ औद्योगिक क्षेत्रको लोड सेडिङ अन्त्य चाहिँ कसरी सम्भव भयो, कति लामो प्लान थियो सर यसको लागि?
औद्योगिक क्षेत्रको लोड सेडिङ अन्त्य गर्नको लागि त कति लामो प्लान थियो भनेर सोध्नुभयो। हामी सुरुदेखि नै उद्योगलाई प्राथमिकता दिनुपर्छ, उद्योगलाई हामीहरूले 24 घन्टा बिजुली दिनुपर्छ भन्ने हामी मान्यतामा नै थियौँ। तर पनि नेपालमा के छ भनेर भन्दाखेरि, जति विद्युतको माग छ त्यति यहाँ उत्पादन, विद्युत उत्पादन हुन नसकिरहेको अवस्था र अधिकांश हाम्रा जलविद्युत आयोजनाहरू नदी प्रवाही भएको कारणबाट पानी सञ्चय पनि गर्न नसकिने अवस्थाले गर्दाखेरि हामीले सुक्खा याममा उद्योगहरूलाई विद्युत सप्लाई हामीहरूले 24 घन्टा दिन नसकेको र केही घन्टा हामीले लोड सेडिङ गर्नु परिरहेको अवस्था थियो। र त्यसैले गर्दाखेरि हामी उद्योगहरूलाई पनि लोड सेडिङ मुक्त गराउन हामी चाहन्थ्यौँ र अन्य ग्राहक वर्गहरूलाई जसरी हामीले सालैभरि 24 घन्टा बिजुली दियौँ, त्यसै गरी उद्योगलाई पनि हामीहरू त्यही अवस्थामा नै विद्युत सप्लाई गर्नुपर्छ, हामीहरू दिनुपर्छ भनेर हामी धेरै अगाडिदेखि नै हामी लागिरहेका थियौँ र त्यसैको प्रतिफल हो यो। र हामी खासमा अझै पनि यो एक महिना जति सहज अवस्थामा थिएनौँ, किनभनेदेखि खोलानालामा पानीको मात्रा उल्लेख्य रूपमा बढ्नको लागि अझै पनि केही समय लाग्छ। तर पनि हामीले विभिन्न व्यवस्थाहरू मिलाएर र भएका जलविद्युत आयोजनाहरूको अधिकतम उपयोग गर्दै भारतबाट ल्याएको बिजुलीलाई पनि हामीहरूले सकेसम्म औद्योगिक क्षेत्रहरूमा पुर्याउने प्रयत्न गर्दै हामीहरूले वैशाख अन्तिमबाटै हामीहरूले लोड सेडिङ मुक्त उद्योगहरूमा पनि गरेका छौँ।
यो एकदमै सकारात्मक खबर, सँगसँगै केही बिजाउने खबर पनि थियो कि अब हामी जलस्रोतमा यति धेरै धनी देश तर भारतबाट किन्नु परेको छ भनेर। भारतबाट चाहिँ अहिले हामीले कति आयात गरिरहेका छौँ, कुन कुन ठाउँबाट चाहिँ आयात भएको छ र यो सम्भव भएको छ अहिले?
हामीले पक्कै पनि हामी अब हाम्रो यात्रा भनेर भनेको बिजुलीमा आत्मनिर्भर हुनको लागि नै हामीहरू अघि बढिरहेका छौँ। तर नेपाल त प्रिडोमिनेन्टली हाइड्रो बेस्ड पावर सिस्टम हो र एकै वर्षमा अथवा केही महिनामा नै नयाँ जलविद्युत आयोजनाहरू निर्माण गरेर कमिसनिङ गर्न सकिँदैन र त्यसैले गर्दाखेरि जबसम्म जलविद्युत आयोजनाहरू पर्याप्त मात्रामा निर्माण गर्न नेपालले सक्दैन, जबसम्म प्रसारण संरचनाहरू आवश्यक रूपमा यहाँ निर्माण भइसक्दैनन्, तबसम्म यस्तो अवस्था त आउँछ नै। तर पनि हामीहरू अबका करिब 3-4 वर्षभित्र नेपाल आत्मनिर्भर, बिजुलीमा आत्मनिर्भर बन्ने किसिमले अगाडि बढिरहेको छ। र अहिले के छ भनेर भन्नुहुन्छ भनेदेखि, नेपाल विद्युत प्राधिकरणबाट 507 मेगावाट जलविद्युत उत्पादन भएको छ भनेदेखि निजी क्षेत्रको जलविद्युत उत्पादन क्षमता 511 मेगावाट पुगेको छ। अर्थात् चाहिँ विद्युत प्राधिकरणलाई पनि अलिकति केही मात्रामा भने पनि निजी क्षेत्रले उछिनिसकेको अवस्था छ। र अब अहिले निजी क्षेत्रबाट धेरै जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा गइरहेका छन्। करिब 3000 मेगावाट का जलविद्युत आयोजनाहरू निर्माणका विभिन्न चरणमा लागिरहेका छन् र त्यसैले गर्दाखेरि अब आगामी दिनहरू भनेर भनेको नेपालको लागि अवश्यै उज्याला दिनहरू हुनेछन् यो विद्युतको आत्मनिर्भरताको दृष्टिकोणबाट। र त्यसैले गर्दाखेरि अब अहिले चाहिँ जति जलविद्युत आयोजनाहरू निर्माणाधीन छन् र चाहिँ जति जलविद्युत आयोजनाहरूको लागि निर्माणको लागि हामी निजी क्षेत्रसँग पनि पावर पर्चेज एग्रिमेन्ट, विद्युत खरिद सम्झौता हामीहरू गरिरहेका छौँ, त्यो सबै हेर्दाखेरि अब हामीहरू यसरी भारतमा बिजुली, भारतबाटै बिजुली ल्याएर हामीहरूले लोड सेडिङ अन्त्य गराउन अथवा नेपालीहरूलाई बिजुली बाँड्न परिरहने अवस्था लामो समयसम्म रहने छैन। तर पनि विद्युत व्यापार भनेर भन्ने कुरा चाहिँ यो चाहिँ करिब करिब यो के पनि बुझ्न जरुरी छ भनेर भनेदेखि, खालि चाहिँ नि आत्मनिर्भर र परनिर्भर हुने विषयसँग मात्रै विद्युत पावर ट्रेडिङ, विद्युत व्यापार त्यो सम्बन्धित छैन। यसमा चाहिँ अब विद्युतको बजार, त्यस्तै गरेर उपलब्ध हुने विद्युतको मूल्य जस्ता चाहिँ विभिन्न इकोनोमिक्स, अर्थशास्त्रका प्रिन्सिपलले पनि, सिद्धान्तले पनि यसलाई गभर्न गर्छ। र बाहिर पनि कति देशहरूमा आफू आत्मनिर्भर हुँदाहुँदै पनि आफ्नो विद्युत उत्पादनलाई चाहिँ नि केही समय थाती राखेर अथवा चाहिँ स्टोरेज प्रोजेक्टहरू छ भने स्टोरेज प्रोजेक्टमा पानी संग्रह गरेर अर्को कन्ट्रीबाट ल्याएर हामीहरूले त्यो देशले चाहिँ विद्युत चाहिँ उपभोग गरिरहेको र जब चाहिँ अन्तर्राष्ट्रिय बजारमा अथवा छिमेकी देशहरूमा बिजुलीको माग धेरै हुन्छ र चाहिँ बिजुलीको मूल्य बढी पाइन्छ त्यस्तो बेलामा फेरि अनिखेरि आफूले संग्रह गरेको पानी चाहिँ उपयोग गर्दै विद्युत उत्पादन गरेर अर्को देशलाई बेचेका उदाहरणहरू पनि छन् र त्यसैले गर्दाखेरि यो त अब विभिन्न देशहरूमा रहेका चाहिँ विभिन्न जुन नेचुरल रिसोर्सहरू छन् नेचुरल रिसोर्सहरूलाई अप्टिमम युटिलाइजेसन कसरी गर्न सकिन्छ भनेर भन्ने विषय पनि हो जस्तो नेपालमा चाहिँ पानी त्यस्तो रूपमा चाहिँ उपलब्ध छ त्यस्तै गरेर अर्को देशमा चाहिँ कोइला हुनसक्छ कुनै देशमा ग्यास हुनसक्छ भनेर भन्दाखेरि त्यो देशमा त्यस्ता जुन नेचुरल रिसोर्सेसहरू छन् ती नेचुरल रिसोर्सेसहरू तिनीहरू चाहिँ उपयोग गरेर सस्तोमा बिजुली उत्पादन हुन्छ भनेर भन्दाखेरि हामीहरूले त्यस्तो बिजुली आयात पनि गर्नुपर्छ त्यसैले गर्दाखेरि यो अलिकति बजार अर्थतन्त्र त्यस्तै गरेर चाहिँ इकोनोमिक्सका सिद्धान्तहरूसँग पनि सम्बन्धित छ तर पनि हामीले जुन आत्मनिर्भर हुने कुरा गरेका छौँ आत्मनिर्भर हुने अवस्थाको बारेमा यो नेपाल सरकार ऊर्जा मन्त्रालयले हालै सार्वजनिक गरेको श्वेत पत्र छ त्यसमा पनि भनिएको छ 2000 अब यो हामीले चाहिँ 10 वर्षमा 10,000 मेगावाट चाहिँ अब नेपालकै लागि आन्तरिक खपतकै लागि र चाहिँ थप 5,000 मेगावाट हामीले निर्यात प्रयोजनको लागि पनि गरेर 15,000 मेगावाट हामीले बिजुली उत्पादन गर्ने भन्ने हामीहरूले लक्ष्य लिएका छौँ र अहिलेको चाहिँ जुन प्रकारको हामीहरू अगाडि बढिरहेका छौँ इम्प्लिमेन्टेसन लेभलमै हेर्दाखेरि पनि यो विषय अब नीतिगत चाहिँ कुराहरूमा मात्रै सीमित रहेको हो कि कागजमा मात्रै सीमित रहेर व्यवहारमा नउत्रेका कैयौँ योजनाहरू पनि छन् त्यस्ता स्किमहरू पनि छन् भनेर भन्दाखेरि अब नेपाली जनताहरूले त्यसमा शङ्का गर्नुपर्ने छैन धेरै आयोजनाहरू निर्माण चरणमा पनि गइसकेका हामीहरू प्रतिबद्ध भएर चाहिँ निजी क्षेत्रले जलविद्युत आयोजना अथवा चाहिँ विभिन्न विद्युत आयोजनाहरू ल्याए पनि अथवा नेपाल सरकारले राज्य पक्षबाट ल्याए पनि अन्तिममा त यही देशकै जनतालाई बिजुली बाँड्न हो यही देशका उद्योगहरूलाई चाहिँ हामीहरूले चाहिँ बढी उत्पादनशील बनाउनको लागि हो भन्ने चाहिँ हामीहरूको त्यस्तो खालको एकीकृत सोचको विकास भइसकेकोले गर्दाखेरि अब हाम्रो यात्रा भनेको जसरी पनि आत्मनिर्भर हुने आत्मनिर्भर मात्र होइन कि चाहिँ होइन बढीभन्दा बढी बिजुली कन्जम्सन गरेर पर क्यापिटा इलेक्ट्रिसिटी कन्जम्सन पनि बढाउने धेरै चाहिँ इन्डस्ट्रियल चाहिँ इन्डस्ट्रीहरू खोल्न सक्ने वातावरण चाहिँ निर्माण गर्ने त्यतातर्फ हामीहरू लागिरहेको छौँ।
सरले भनिहाल्नुभयो निजी क्षेत्रले केही उछिनेको छ अहिले भन्नुभयो र यो पछिल्लो आर्थिक वर्षको कुरा गर्दा अहिले 2 महिना बाँकी छ अथवा हामी 74 सालकै कुरा गर्दा र 75 सालकै कुरा गर्दा गएको वर्ष हामीले कति विद्युत उत्पादन गर्न सक्यौँ प्राधिकरण र निजी क्षेत्रले र आउँदो वर्षको प्रक्षेपण चाहिँ के छ?
अब हाम्रो वास्तवमा जलविद्युत उत्पादनको हाम्रो इतिहास हेर्ने हो भने त्यति सुखद छैन। हामीले 100 वर्षभन्दा बढी चाहिँ हामीले गुजारिसक्दाखेरि बल्ल हामी आजको मितिमा तपाईँसँग कुरा गर्दा तपाईँको चाहिँ रेडियोबाट आम जनताहरूलाई यो सूचना जानकारी सम्प्रेषण गर्दै गर्दाखेरि हामी बल्ल 1,018 मेगावाटको जडित क्षमतामा हामीहरू पुगेका छौँ जसमा निजी क्षेत्रले 511 मेगावाट बिजुली जडित क्षमता बराबरको विद्युत उत्पादन गरेको छ भनेदेखि नेपाल विद्युत प्राधिकरणको जडित क्षमता त जम्मा 507 मेगावाट मात्रै छ र यस आर्थिक वर्षमा कति उत्पादन भयो भनेर भन्ने जुन कुरा राख्नुभयो नेपाल विद्युत प्राधिकरणबाट त जम्मा एउटा जलविद्युत आयोजना त्यो पनि धेरै वर्ष ढिला भएर चमेलिया जलविद्युत आयोजना जुन बहुचर्चित पनि रह्यो ढिला भएको कारणबाट पनि र अर्को कुरा चाहिँ अब सुदूरपश्चिममा आएको आयोजना थियो होइन त्यहाँ चाहिँ कुनै उल्लेख्य रूपमा यो रिजनल पावर ब्यालेन्सको हिसाबले पनि अरू आयोजनाहरू थिएनन् त्यस्तो ठाउँमा चाहिँ यो आर्थिक वर्षमा चालु आर्थिक वर्षमा 30 मेगावाटको त्यो पनि पिकिङ रन अफ रिभर प्रकृतिको आयोजना निर्माण भएको छ र नेपाल विद्युत प्राधिकरणबाट एउटा अर्को पनि जलविद्युत आयोजना यो कुलेखानी तेस्रो जलविद्युत आयोजना 14 मेगावाटको यसै आर्थिक वर्षमा सकिने हामीहरूले अपेक्षा राखेका थियौँ त्यो आयोजना केही कन्ट्र्याक्चुअल कारणहरूबाट आउन सकेन भनेदेखि निजी क्षेत्रबाट यस वर्ष थुप्रै आयोजनाहरू आएको छ 12 वटा जलविद्युत आयोजनाहरू निजी क्षेत्रबाट कमिसन हामीहरूको यो अहिलेसम्ममा 12 वटा जलविद्युत आयोजनाहरू अर्को वर्ष आउँछन् भनेर हामीहरूले प्रक्षेपण गरिरहेका छौँ भनेदेखि यस वर्ष वैशाखसम्ममा निजी क्षेत्रबाट 8 जलविद्युत आयोजना निर्माण सम्पन्न भएर ग्रिडमा जोडिसकेका छन् भनेदेखि तिनीहरूको कुल कन्ट्रिब्युसन 70 मेगावाट रहेको छ र त्यसै गरेर अब यो आर्थिक वर्ष भन्नु त करिब 2 महिना मात्रै बाँकी छ अझै पनि यो 2 महिनामा हामीहरूले निजी क्षेत्रबाट केही आयोजनाहरू आउँछन् भनेर हामीहरूले प्रक्षेपण गरेका छौँ करिब 95 मेगावाटका जलविद्युत आयोजनाहरू यस यो 2 महिनामा पनि आउने किसिमले अगाडि बढेका छन् तिनीहरू करिब करिब सम्पन्न भइसक्ने अवस्थामा पुगेका छन् र यसरी हामीहरूको निजी क्षेत्र धेरै अगाडि बढिरहेको अवस्था छ यति मात्र होइन मैले अघि नै पनि भनिसकेँ यस बाहेक पनि 3500 मेगावाट बराबरका जलविद्युत आयोजनाहरू उनीहरू निर्माणको विभिन्न चरणमा चाहिँ पुगिसकेका छन्
आगामी आर्थिक वर्षको लागि प्रक्षेपण के छ यो त अहिलेको आर्थिक वर्ष
आगामी आर्थिक वर्षको प्रक्षेपणको लागि मैले अघि भनिसकेँ 661 मेगावाट बराबरका जलविद्युत आयोजनाहरू आउने वर्ष हाम्रो राष्ट्रिय ग्रिडमा जोडिन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ र त्यसमा नेपाल विद्युत प्राधिकरणको सब्सिडरी कम्पनी सहायक कम्पनीको रूपमा रहेको तामाकोशी कम्पनीबाट तामाकोशी माथिल्लो तामाकोशी जलविद्युत आयोजना 456 मेगावाटको पनि सम्पन्न हुने हामीहरूले अपेक्षा गरेका छौँ
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ अहिलेको कार्यक्रममा हामी 2 वर्ष अघिसम्म हिउँदमा 18 घण्टा बत्ती जाने देश अहिले कसरी लोडसेडिङ मुक्त भयो र यसका लागि के कसरी योजना बनाइयो भन्ने बारेमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ अहिलेको कार्यक्रममा हामी 2 वर्ष अघिसम्म हिउँदमा 18 घण्टा बत्ती जाने देश अहिले कसरी लोडसेडिङ मुक्त भयो र यसका लागि के कसरी योजना बनाइयो भन्ने बारेमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीसँग कुराकानी गरिरहेका छौं विश्राम अघि प्रवक्ता अधिकारीले अहिले 1100 देखि 1300 मेगावाटसम्म बिजुली चाहिएको जानकारी दिनुभयो जसमा माग हेरेर 450 देखि 500 मेगावाटसम्म बिजुली भारतबाट आयात गरेर लोडसेडिङ अन्त गरिएको पनि उहाँले बताउनुभयो अहिले त वर्षा लागेकाले खोला नालामा पानीको बहाव बढेका कारण नेपालकै उत्पादन बढेकाले भारतबाट आयात हुने बिजुलीको परिमाण घटेको छ नेपाल विद्युत प्राधिकरणले 507 र निजी क्षेत्रले 511 गरी कुल 1016 मेगावाट क्षमताका आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको पनि उहाँले जानकारी दिनुभयो निर्माण शुरू भएका र शुरू गर्ने तयारीमा रहेका गरी 3500 मेगावाट क्षमताका आयोजना अहिले निर्माणको चरणमा छन् यी आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि बिजुली खेर जाने स्थिति पनि आउन सक्छ यसका लागि चाहिँ प्राधिकरणले के कस्ता योजना बनाइरहेको छ त अब यसैबारेमा केन्द्रित रहेर प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीसँगको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी अर्जुन पोखरेल
अब तपाईँले भनिहाल्नुभयो निजी क्षेत्र र तपाईँहरू सँगसँगै मिलेर अघि बढिरहनु भएको छ 661 मेगावाट आउँदो वर्ष आउँछ भनेर हुन त वर्षेनी बिजुलीको माग बढ्दै जाने कुरा हो यो हिसाबले चाहिँ हामीलाई ठ्याक्कै आत्मनिर्भर हुन भारतबाट चाहिँ बिजुली रोक्न चाहिँ कति वर्ष लाग्ने देखियो तपाईँहरूको आन्तरिक केही मूल्य हिसाब पनि होला त्यो हिसाबले चाहिँ के देखाउँछ हरेक वर्ष बिजुलीको राष्ट्रिय ग्रिडमा जोडिने बिजुली त बढेको बढै देखियो
हामीहरू अब वर्षायाममा त करिब 2 वर्षभित्र नै हामीहरू आत्मनिर्भर भइसक्ने हाम्रो तथ्याङ्कले देखाइरहेको छ किनभनेदेखि यहाँलाई जति जलविद्युत आयोजनाहरूको तथ्याङ्क मैले भने ती तथ्याङ्कहरू अनुसार वर्षा सिजनमा जति आयोजनाहरूको जडित क्षमता छ जडित क्षमता बराबर नै उनीहरूले उत्पादन गर्न सक्छन् भनेर भनेदेखि हिउँदमा हाम्रा नदीहरूमा पानीको बहाव आफू कम हुँदै जाने भएकोले गर्दाखेरि बर्खायाममा विद्युत उत्पादन हुने जति परिमाण छ त्यसको करिब एक तिहाईमा मात्रै हिउँदमा उत्पादन हुन सक्छ र त्यसैले गर्दाखेरि हिउँदको अवस्था भनेदेखि हामीहरूको लागि अझै पनि करिब चार वर्ष जति हामीहरूले कुर्नुपर्ने आत्मनिर्भर हुनको लागि पर्खनुपर्ने देखिन्छ। तर पनि त्यो चार वर्षमा पनि बर्खामा चाहिँ जुन बिजुली उत्पादन हुन्छ त्यसलाई चाहिँ हामीहरूले विभिन्न किसिमले कसरी हिउँदमा चाहिँ उपयोग गर्न सक्छौँ भनेर भन्ने चाहिँ नि छलफल चर्चा र स्किमहरू बनाइरहँदाखेरि हामीले एनर्जी ब्याङ्किङको अवधारणा अगाडि सारेका छौँ। अर्थात् चाहिँ बर्खामा चाहिँ हामीहरूलाई जुन सरप्लस बिजुली हुन्छ जुन यहाँ हाम्रो आन्तरिक उपभोग गर्दाखेरि पनि बढी हुने बिजुली हुन्छ त्यसलाई नेपाल र भारतको बीचमा जुन प्रसारण संरचनाहरू छ त्यसबाट त्यसलाई चाहिँ भारततर्फ हामीहरूले पठाउने र किनभने त्यतिखेर भारतमा पनि फेरि बिजुलीको माग अत्यन्त उच्च रहेको अवस्था रहन्छ र त्यही बिजुली हामीहरूले फेरि हिउँदमा जब हामीहरूलाई चाहिँ वास्तविक डिमान्ड पनि हाम्रो हाई हुन्छ हाम्रा नदीहरूमा डिस्चार्ज पानीको बहाव पनि कम हुन्छ त्यतिखेर हामीहरूले फेरि त्यही बिजुली भारतबाट हामीहरूले ल्याउने अर्थात् चाहिँ यो भनेको इनर्जीको यो विद्युत ऊर्जाको ट्रान्ज्याक्सन मात्रै हो यसमा चाहिँ नि फाइनेन्सियल आर्थिक चाहिँ ट्रान्ज्याक्सन हुँदैन र खालि अब यसमा चाहिँ नि प्रसारण शुल्क र चाहिँ अब यसमा चाहिँ सर्भिस चार्ज जुन निकाय मार्फत हामीहरूले बिजुली ल्याउने लैजाने एक्सचेन्ज गर्छौँ त्यसलाई हामीले केही त्यस्तो रूपमा तिर्नुपर्ने हुन्छ र त्यसरी इनर्जी ब्याङ्किङको अवधारणालाई पनि नेपालले अगाडि बढाएको छ र भारतसँग यसबारेमा चर्चा परिचर्चाहरू भइरहेको छ र भर्खरै जुन पाँचौँ नेपाल भारत संयुक्त जोइन्ट स्टेयरिङ कमिटीको बैठक भयो नेपालको ऊर्जा सचिवले त्यसको नेतृत्व गर्नुभयो र त्यसले गर्दा भारततर्फ भारतको ऊर्जा सचिवले नेतृत्व गर्नुभयो त्यसले पनि यसलाई चाहिँ नि सैद्धान्तिक रूपमा स्वीकार गरिसकेको अवस्था छ। नेपाल भारत इनर्जी ब्याङ्किङको लागि उपयुक्त छन् जतिखेर नेपालमा बढी बिजुली उत्पादन हुन्छ त्यतिखेर भारतलाई चाहिँ त्यो बिजुली आवश्यक परिरहेको हुन्छ भनेर भनेदेखि जब नेपालका खोला नालाहरूमा बिजुली पानी पनि घट्छ र बिजुली उत्पादन पनि घट्न जान्छ तर डिमान्ड भने उच्च रहन्छ त्यतिखेर फेरि भारतबाट हामीले चाहिँ बर्खामा दिएको बिजुली फेरि चाहिँ एक्सचेन्ज एउटा चाहिँ विनिमय जस्तो प्रकारले हामीले लिएर आउने र हामीले उपयोग गर्ने र त्यसबाट हामीले अवश्य पनि चाहिँ जुन ठ्याक्कै आत्मनिर्भर हुन नसके तापनि यो चाहिँ यो करिब चार वर्षको अवधिको लागि म कुरा गर्दैछु अवश्य पनि त्यसमा ड्राई सिजनमा सुखायाममा हाम्रो डिमान्ड र सप्लाई बीचको जुन ग्याप छ जुन असन्तुलन छ त्यसलाई कम गर्न भनेदेखि त्यसले महत्त्वपूर्ण योगदान गर्नेछ र त्यस्तै गरेर अब यो हामीले यो पनि कुरा गरिरहेका छौँ हामीले सिजनको मात्रै कुरा गऱ्यौँ हामीले दिनकै विभिन्न समयमा पनि बिजुलीको माग र बिजुलीको माग फरक फरक हुने गर्छ जस्तो बेलुका पिक लोडमा चाहिँ देशलाई चाहिँ जति मात्रामा चाहिँ जति परिमाणमा बिजुली चाहिन्छ राति चाहिँ त्यति परिमाणमा चाहिँदैन र पिक आवरमा चाहिँ आवश्यक पर्ने बिजुलीको तुलनामा अफ पिक आवरमा अथवा चाहिँ नि रातिको समयमा करिब 40% मात्र बिजुली कन्जम्सन हुने हुँदाखेरि हामीहरूले अहिले ब्याट्री स्टोरेज गरेर पनि चाहिँ यो बिजुली पिक आवरमा दिन सकिन्छ कि भनेर हामीहरूले विभिन्न प्रस्तावहरू अहिले चाहिँ छलफल गरिरहेको अवस्था छ। त्यो भनेको रातिको समयमा ब्याट्रीमा चाहिँ नि एनर्जी स्टोरेज गर्ने किनभनेदेखि त्यतिखेर उल्लेखनीय लोड हुँदैन र चाहिँ हाम्रा विद्युत गृहबाट पानी स्पिल भएर पानी खेर फाल्नु परिरहेको अवस्था हुन्छ त्यसलाई चाहिँ ब्याट्रीमा हामीहरूले स्टोर गर्ने र चाहिँ त्यही स्टोर गरेको ब्याट्रीलाई फेरि ब्याट्रीबाट हामीले फेरि पिक आवरमा बिजुली लिने त्यो मोडेलमा पनि हामीले यो आउने हिउँदलाई नै लक्ष्य गरेर हामीहरूले चाहिँ अहिले छलफल चलाइरहेका छौँ। यो अवश्य पनि आत्मनिर्भर कसरी गर्न सकिन्छ भन्नेतर्फका हाम्रा विभिन्न प्रयासहरू हुन् हामीहरू लागिरहेका छौँ। थुप्रै आयोजनाहरू निर्माणका चरणमा छन् थुप्रै आयोजनाहरू विद्युत खरिद सम्झौता हुने क्रममा छन् अहिले चाहिँ नि विद्युत खरिद सम्झौता जुन निजी क्षेत्रसँग नेपाल विद्युत प्राधिकरणले गरेको छ त्यसका अतिरिक्त आजकै मितिमा पनि करिब 6000 मेगावाट बराबरका विभिन्न साना ठुला जलविद्युत आयोजनाहरू विद्युत खरिद बिक्री सम्झौताको प्रतीक्षामा रहेका छन् हामीहरू त्यसको लागि पनि अगाडि बढिरहेका छौँ
भनेको एकदमै यो उत्साह हुने कुरा हो हामी आत्मनिर्भरतर्फ चार वर्षपछि हुनलाई कि अझै हामी तपाईँहरूले अपेक्षा गर्नुभएको अझै धेरै आइडिया हुन्थ्यो छिटो निर्माण हुने गरेर कम्पनीहरूले प्रस्ताव दिए हुन्थ्यो भन्नेतिर छ
हामीहरूले त अब सबै प्रकारका कुनै पनि प्रकारका विकल्पहरू हामीले बाँकी नराख्ने सबै प्रकारका विकल्पहरू खुल्ला राखेर अगाडि बढ्ने हामीहरूले नीति लिएका छौँ र अझ हामीहरूले त यो हाइड्रो मात्रै होइन हामीहरूले चाहिँ अब यो अरू नवीकरणीय ऊर्जाहरूतर्फ पनि हामीहरू लागेका छौँ हामीले सोलार बिजुली पनि चाहिँ सोलार पनि चाहिँ अब हाम्रै देशको प्राकृतिक सम्पदा हो र त्यसबाट पनि हामीले चाहिँ अधिकतम फाइदा लिनको लागि हामीले भर्खरै नेपाल विद्युत प्राधिकरणले यसमा चाहिँ केही नीतिहरू अगाडि सारेको छ ऊर्जा मन्त्रालयले पनि यो कसरी सौर्य ऊर्जा वायु ऊर्जाहरू चाहिँ ग्रिडमा जोड्न सकिन्छ र त्यस्तै गरेर चाहिँ अब नेट मिटरिङ भनेर घर घरमा ग्राहकहरूले चाहिँ जुन सोलार प्यानलहरू राखेर अहिले चाहिँ सोलारबाट बिजुली निकालिरहनु भएको छ त्यो बढी भएको बिजुली पनि राष्ट्रिय ग्रिडमा चाहिँ हाम्रो वितरण प्रणालीमा कसरी त्यसलाई जोड्न सकिन्छ भनेर हामीहरूले नीति बनाइसकेका छौँ र काठमाडौँ उपत्यकाभित्र केही ग्राहकहरूले त्यो सुरु पनि गरिसक्नु भएको छ हामीले त्यस्ता खालका हामीले वैकल्पिक उपायहरू पनि हामीले चाहिँ उपयोग गर्नेछौँ हामीहरू त्यतातर्फ जानेछौँ भनेर भनेदेखि हामीले उत्पादनको मात्रै कुरा गऱ्यौँ तर हामी आत्मनिर्भर बन्नको लागि नेपाललाई चाहिँ विद्युत मार्फत चाहिँ समृद्ध देश बनाउनको लागि हामीहरूलाई चाहिँ अरू हामीलाई संरचनाहरू पनि निर्माण गर्नुपर्ने हुन्छ खालि उत्पादन गर्ने मात्रै तर चाहिँ हामीले ट्रान्समिसन लाइनहरूतर्फ हामीले ध्यान दिन सकेनौँ यतातिरका विभिन्न समस्याहरूलाई हामीले छिचोल्न सकेनौँ र त्यस्तै सविशेषणहरू पर्याप्त चाहिँ क्षमतामा निर्माण गर्न सकेनौँ पर्याप्त सङ्ख्यामा बनाउन सकेनौँ र त्यस्तै गरेर चाहिँ सविशेषणहरू र ट्रान्समिसन लाइन त बनायौँ तर ग्राहकहरूको चाहिँ घर घरमा पुर्याउने जुन वितरण प्रणाली छ वितरण लाइन छ जुन ट्रान्सफरहरू छ त्यतातर्फ पनि हामीहरूले समय अनुसार आवश्यकता अनुसार चाहिँ हामीले स्तरोन्नति गर्न सकेनौँ विकास गर्न सकेनौँ भनेदेखि हामीले उत्पादन गरेको बिजुली हामीले चाहिँ बनाएको बिजुली हामीहरूले एन्ड युजर कहाँ हामीहरूले कन्ज्युमर कहाँ हामीहरूले पुर्याउन सक्दैनौँ र त्यसैले गर्दाखेरि यो लोड सेडिङ मुक्त देश बनाउने विद्युतमा आत्मनिर्भर बनाउने भनेर भन्ने कुरा गर्दै गर्दाखेरि हामीले संरचना पक्षलाई भुल्नु हुँदैन र अहिले चाहिँ जति चाहिँ विद्युत उत्पादन गृहहरूको आवश्यकता छ विद्युत उत्पादन आयोजनाहरूको आवश्यकता छ हामीले त्यत्तिकै इन प्यारल साइमुल्टेनियसली हामीले यी संरचनाहरूको विकासमा ध्यान दिनुपर्छ अन्यथा हामीले विद्युत उत्पादन त गर्ने तर उत्पादन गरेको बिजुली हामीले लक्षित वर्ग लक्षित समुदाय र लक्षित स्थानहरूमा पुर्याउन नसकिने अर्को विकराल समस्या यहाँ जन्मिन्छ र त्यसैले गर्दाखेरि राज्यले प्रसारण लाइनको चाहिँ विकासका लागि र त्यस्तै गरेर चाहिँ वितरण प्रणालीको विकासका लागि त्यसको चाहिँ प्रवर्धनका लागि त्यसको स्तरोन्नतिको लागि बेलैमा ध्यान दिनुपर्ने अवस्था रहन्छ र अवश्य संरचनाको कुरा गर्दाखेरि विद्युत उत्पादनको कुरा गर्दाखेरि हामीले के पनि भुल्नु हुँदैन आत्मनिर्भर बन्ने यात्रामा हामी अघि बढ्दाखेरि भनेदेखि अब यो उत्पादनको मात्रै कुरा गरेर पुगेन चाहिँ नि अब नयाँ नयाँ यति आधुनिक प्रविधिहरू संसारमा आइसकेका छन् अब यो विद्युत उत्पादनमा र त्यसै गरेर चाहिँ विद्युतको यो अपरेसनमा जुन प्रणालीको सञ्चालनमा हामीहरूले त्यस्ता खालका जुन चाहिँ नि आधुनिक प्रविधिहरू यहाँ पनि भित्र्याउन जरुरी छ यहाँ पनि प्रयोग गर्न जरुरी छ किनभनेदेखि जब हामीहरूले अहिले पनि 24 घन्टा बिजुली हामीहरूले ग्राहकलाई दियौँ भनेर भन्दै गर्दाखेरि हिजो 12-14 घन्टा चाहिँ नि अँध्यारोमा बसेका नेपालीहरूलाई आज 1 घन्टा मात्रै बिजुली जाँदाखेरि आधा घन्टा मात्रै जाँदाखेरि 5-10 मिनट मात्रै जाँदाखेरि पनि बिजुली किन गयो यो बिजुली त 24 घन्टा आउनुपर्ने बिजुली हो भन्ने उहाँहरूलाई लाग्छ यो असाध्यै स्वाभाविक छ र चाहिँ हामीहरूले अब त्यसैले गर्दाखेरि रिलायबिलिटीतर्फ होइन हामीले 24 घन्टा बिजुली दिने 24 घन्टा मात्र बिजुली दिने होइन त्यो 24 घन्टा दिएको बिजुलीको गुणस्तर पनि कस्तो हुने भनेर भन्नेतर्फ पनि हामीहरू लाग्नुपर्नेछ नत्र भनेदेखि परिमाणमा त बिजुली पाइयो तर पनि चाहिँ यसको चाहिँ तपाईँको क्वालिटी होइन यसको चाहिँ क्वालिटी कस्तो प्रकारको छ के उद्योगहरूको लागि प्रयोग गर्न लायक छ के घरमा हामीहरूले पाएको उज्यालो चाहिँ पर्याप्त छ यस्ता विषयहरू पनि अब एकदम चाहिँ अहम रूपमा आउनेछन् त्यसैले गर्दाखेरि नयाँ प्रविधितर्फ पनि नेपाल विद्युत प्राधिकरण अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ
सरसँग यो कुरा गर्दै गर्दा उज्यालोमा धेरै प्रतिक्रिया आउने कुरा के हो भने विद्युत प्राधिकरणले लोड सेडिङ मुक्त भनेर भनिरहँदा अझै 33-34% धेरै हामी नागरिक ब्याट्रीबाट रेडियो सुन्दैछौँ तपाईँको रेडियो हामी कहाँ बिजुली आएको छैन प्राधिकरणले जसलाई बिजुली दियो त्यहाँ लोड सेडिङ मुक्त गराउन पहल गर्यो तर बिजुली नभएका ठाउँमा पुर्याउन पहल गरेन भनेर धेरै नै गुनासो आएको छ यसमा चाहिँ प्राधिकरण कतिको स्पिडले काम गरिरहेको छ
हाम्रो त खासमा चाहिँ नि अब यो एकदमै यो जायज प्रश्न मैले पनि यो बेला मैले पनि यो धेरै पटक भन्ने गरेको छु कि हामीले जहाँ बिजुली चाहिँ पुर्याएका छौँ जहाँ चाहिँ विद्युतीकरण सम्पन्न भइसकेको छ त्यहाँ त 12-14 घन्टा लोड सेडिङ विगतमा भए तापनि बाँकी घन्टा त बिजुली थियो नि बिजुली के हो भन्ने उहाँहरूले त देख्न त पाउनु भएको थियो नि तर आम नेपालीहरू जुन चाहिँ दूर दराजमा बस्छन् धेरै धेरै रिमोट ठाउँहरूमा बस्छन् त्यहाँ त बिजुली भनेको के हो भनेर चाहिँ देख्नै नपाएको अवस्था पनि छ अर्थात् चाहिँ लोड सेडिङ के भन्ने अब यसलाई चाहिँ लिटररी रूपमा भन्ने हो भने त 24 घन्टा लोड सेडिङ छ 24 घन्टा चाहिँ अँध्यारो छ होइन र उहाँहरू चाहिँ अब दाउरा टुकी जस्तो कुराहरूमा चाहिँ उहाँहरू उज्यालोको लागि भर पर्नु परिरहेको छ त्यसैले गर्दाखेरि चाहिँ अब विद्युतीकरण चाहिँ देशैभरि चाहिँ हुन जरुरी छ र यो विषयलाई त अब अहिलेको चाहिँ जुन ऊर्जा मन्त्रालयले नयाँ ऊर्जा मन्त्री ज्यूले जुन अहिले श्वेत पत्र व्हाइट पेपर जारी गर्नुभएको छ त्यसले पनि नेपाली जनताको प्रति व्यक्ति विद्युत खपत चाहिँ बढाउने 1500 युनिटसम्म पुर्याउने भन्ने चाहिँ नि लक्ष्य लिएको छ र चाहिँ सबै चाहिँ नि सबै गाउँहरूमा सबै वडाहरूमा हामीले विद्युतीकरण गर्ने भनेर नेपाल सरकारको यो एकदम प्राथमिकतामा यो चाहिँ एकदम प्राथमिक लक्ष्यको रूपमा अगाडि बढाइएको चाहिँ यो योजना हो र नेपाल विद्युत प्राधिकरणले त यसलाई चाहिँ नि कम प्रायोरिटीमा राख्ने कुरा नै भएन अब हामीहरू ले जुन आम जनताहरूबाट अहिले जुन उत्साह माया र चाहिँ विभिन्न उहाँहरूबाट इन्करेजमेन्ट प्राप्त गरिरहेका छौँ हामीहरू त्यसको बलमा हामीहरू देशैभित्र चाहिँ यो उज्यालो बाँड्नलाई हाम्रा नेटवर्कहरू पुर्याउनको लागि हामीहरू के गर्नुपर्छ हामीहरू कुनै पनि कसर नराखी हामी चाहिँ योजना बनाएर योजनाबद्ध ढङ्गले हामीहरू अगाडि बढ्नको लागि नेपाल विद्युत प्राधिकरणको वर्तमान नेतृत्व त्यसै गरेर अब नेपाल सरकारपट्टि जसलाई चाहिँ अब ऊर्जा मन्त्रालयले नेतृत्व गरेको छ त्यहाँको नेतृत्ववर्ग सचिव मन्त्रीज्यू सचिवज्यू सबै यसमा तत्पर हुनुहुन्छ र हाम्रो प्रमुख लक्ष्य नै हाम्रो त्यही हुनेछ कि नेपालको चाहिँ नि सम्पूर्ण चाहिँ जनता सबै जनताहरूले बिजुली पाओस् सबै गाउँ गाउँहरूमा बिजुली पुगोस् नेटवर्कहरू हामी विस्तार गर्न सकौँ र त्यसैले गर्दाखेरि हामी त्यतातर्फ लाग्छौँ यो हाम्रो पहिलो प्राथमिकता रहनेछ
हामी कार्यक्रमको अन्तिमतिर छौँ हामी कहाँ जे कुरा पनि भए पनि तनावको विषय हुन्छ नभए पनि तनावको विषय हुन्छ बिजुली पनि पहिला लोड सेडिङ थियो तनाव थियो लोड सेडिङ हटाउनलाई बिजुली हामीले चाहे किनेर होस् चाहे आफै उत्पादन गरौँ फेरि वितरण प्रणालीमा समस्या काहीँ ट्रान्सफर्मर पर्किने काहीँ त्यो बिजुलीका तारहरूको समस्या त्यो बढी प्रभाव भएर तार जल्ने त्यस्तो भइरहेको छ यतातिर चाहिँ प्राधिकरण के गर्दैछ
हामीले त अब यसलाई अब तनावको रूपमा लिनु हुँदैन किन भनेर भनेदेखि अब यो कहिले पनि सिस्टम कहिले पनि पर्फेक्ट हुँदैन हामीले यसलाई चाहिँ अब टुवार्ड्स पर्फेक्सन अगाडि बढ्ने हो लक्ष्य लिएर चाहिँ अगाडि गर्दै जाने हो अलिकति इमान्दारिता पनि चाहियो हार्डवर्किङ पनि चाहियो र संस्थामा चाहिँ त्यो यो काम गर्छु भनेर भन्ने एउटा चाहिँ इच्छा शक्ति पनि चाहियो अब अहिलेको चाहिँ वर्तमान चाहिँ जुन नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन छ सबै एकैपटक आजको आजै गरौँ भनेर यस्ता चिजहरू त सम्भव हुँदैन यो अब विभिन्न यसमा बजेट होइन आर्थिक कुराहरू पनि छ र साथसाथै चाहिँ प्राविधिक कुराहरू पनि छ तर पनि विद्युत प्राधिकरणले यो क्षेत्रमा अब सुधारहरू आवश्यक छ भनेर हामीहरूले अगाडि यो चाहिँ औँल्याइसकेको होइन त्यस्ता खालका चाहिँ नि रिडिजाइन गर्नुपर्ने कामहरू पनि हामीहरूले अगाडि बढाइरहेकोले गर्दाखेरि अब जहाँ जहाँ तपाईँले भन्नुभयो नि अब यस्ता समस्याहरू छ कतै ट्रान्सफर्मर पड्किने कतै त्यो भनेर भनेको के हो के हो त भन्नुहुन्छ भनेदेखि हाम्रो चाहिँ जुन विद्युत प्रणाली थियो त्यो धेरै वर्ष अगाडि हामी डिजाइन गरिएको थियो अब काठमाडौँकै चाहिँ नि कुरा गर्ने हो भने पनि काठमाडौँ यसरी चाहिँ यत्रो जनसङ्ख्या काठमाडौँमा आउला होइन यस्तो प्रकारले चाहिँ यहाँ चाहिँ विद्युत उपभोग बढ्ला यो चाहिँ नि बढी इलेक्ट्रिसिटी कन्जम्सन होला भनेर त्यस्तो पहिला चाहिँ नि जब यहाँको वितरण प्रणाली डिजाइन गरियो निर्माण गरियो त्यस्तो खालको चाहिँ गरिएको थिएन र समय अनुसार त्यसलाई अगाडि बढाउँदै जानुपर्नेमा हामीहरू त चाहिँ नि केमा रुमल लिउँ भनेर भनेदेखि विद्युत उत्पादनै नभएर मैले अघि नै भने 100 वर्षमा 1000 मेगावाट पनि मुस्किलले हामीहरू पुर्याइरहेको हामी अर्कैतिर चाहिँ अल्मलियौँ हामी रिलायबिलिटीतर्फ गुणस्तरीयतातर्फ हामी चाहिँ त्यतातर्फ चाहिँ नि बहस गर्ने त्यतातर्फ चाहिँ नि हामीहरू ध्यान केन्द्रित गर्ने त्यतातर्फ चाहिँ नि खर्च गर्नेतर्फ हाम्रो चाहिँ हामी केन्द्रित हुन सकेनौँ तर यसको मतलब चाहिँ विगतमा हामी गर्न सकेनौँ विगतमा कमी कमजोरी रह्यो भनेर हामीहरू एकदम चाहिँ नि होइन त्यस्तो चाहिँ एकदम न्यून मनोबलबाट चाहिँ हामीहरू अगाडि बढ्नुपर्ने स्थिति छैन जनताहरूबाट हामीहरूलाई काफी इन्करेजमेन्ट उत्साहहरू चाहिँ हामीहरूलाई आइरहेको छ अहिले चाहिँ नि होइन नेपाल विद्युत प्राधिकरणलाई जनताले चाहिँ जुन हिजो हेर्ने दृष्टिकोण र आज हेर्ने दृष्टिकोण फरक परिसकेको छ। त्यसैले गर्दाखेरि आम जनताहरूले हामीहरूलाई चाहिँ जुन इज्जत दिनुभएको छ, जुन प्रतिष्ठा दिनुभएको छ, जुन हेर्ने नजर चेन्ज गरिदिनु भएको छ, त्यसलाई हामी चाहिँ सस्टेनेबल बनाउन चाहन्छौँ। होइन, हामी आगामी दिनहरूमा उहाँहरूलाई बढीभन्दा बढी चाहिँ विद्युत सेवाहरू दिएर, गुणस्तरीय सेवा दिएर हामी अझ उहाँहरूको मन जित्न चाहन्छौँ। विद्युत प्राधिकरणको वर्तमान नेतृत्व, यहाँको सम्पूर्ण इन्जिनियरहरू, यहाँका सम्पूर्ण कर्मचारीहरू अहिले चाहिँ दत्त चित्त भएर त्यसमै लागेका छन् र त्यसैले यसलाई तनावको रूपमा हेर्नुपर्ने पनि छैन र झेल्नुपर्ने पनि छैन भन्ने म विद्युत प्राधिकरणको तर्फबाट आश्वस्त पार्न चाहन्छु।
अन्त्यमा हामीलाई सुनिरहनु भएका, बिजुली भएको ठाउँबाट सुनिरहनु भएका उपभोक्ता र जहाँ नभएर पनि रेडियोमा ब्याट्री राखेर सुनिरहनु भएको छ आम नागरिक, उहाँहरूलाई चाहिँ नेपाल विद्युत प्राधिकरणको तर्फबाट के भन्न चाहनुहुन्छ?
हामी नेपाल विद्युत प्राधिकरणको तर्फबाट हामी यो भन्न चाहन्छौँ कि तपाईँहरूले हामीलाई चाहिँ जुन चाहिँ उत्साह प्रदान गरिरहनु भएको छ, हामीले राम्रो गरेको कुरामा जुन तपाईँहरूबाट हौसला हामीहरूले पाइरहेका छौँ, त्यो हामीले आगामी दिनमा पनि पाइरहन सकौँ र तपाईँहरू निश्चिन्त भएर रहनुहोस्, नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनले तपाईँहरूप्रति गद्दारी गर्ने छैन र नेपाल विद्युत प्राधिकरणले देशै भरिरहेका चाहिँ तमाम चाहिँ जनताहरूलाई बिजुली कसरी दिने, गुणस्तरीय बिजुली कसरी पुर्याउने भन्नेमा नै हामीहरूका हरेक पाइला हरेक कदमहरू हाम्रो त्यसमा समर्पित रहनेछन् र तपाईँहरूले पनि अब यो जुन बेला बेलामा विद्युत प्राधिकरणले सूचनाहरू सम्प्रेषण गरिरहेको हुन्छ, अनुरोध गरिरहेको हुन्छ पिक लोडमा धेरै अनावश्यक रूपमा बिजुली उपभोग नगरौँ किनभने हामी अहिले पनि अप्ठ्यारो अवस्थामा छौँ। त्यस्तै गरेर विभिन्न चाहिँ किफायती उपकरणहरू चाहिँ बजारमा आइसकेको छ, त्यस्ता उपकरणहरूको प्रयोग गरौँ जसको उपकरणबाट यहाँहरूको बिजुलीको बिल पनि प्रत्येक महिना चाहिँ यहाँहरूलाई आउने बिजुलीको बिल यहाँहरूले तिर्नुपर्ने रकम पनि घट्दै जान्छ, त्यस्ता उपकरणहरू सकेसम्म बढी प्रयोग गरौँ भनेर म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु।
धन्यवाद सर, यहाँलाई
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी। अहिले देश कसरी लोडसेडिङ मुक्त भयो र यसका लागि के कसरी योजना बनाइयो अनि आगामी दिनमा प्राधिकरणका योजना के छन् भन्ने बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजका लागि कार्यक्रम बदलिँदो नेपालबाट साथी अर्जुन पोखरेल तथा प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।